यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। पाकिस्तानको ब्रोड पीक हिमालमा हिमपैरोमा परि प्रसिद्ध आरोही निर्मल पूर्जा सहित 6 नेपालीको मृत्यु। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धाञ्जली व्यक्त। सुनसरी लगायत तराई मधेशका जिल्लाको जनजीवन सामान्य बन्दै सुनसरी र सिरहामा कर्फ्यू हट्यो, धनुषामा कायमै। यस वर्ष साउन मध्यसम्ममा 93% धान रोपाई सम्पन्न। र मध्यपूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। पाकिस्तानको काराकोरम क्षेत्र स्थित ब्रोड पीक हिमालमा बिहिबार गएको हिमपैरोमा परेका प्रसिद्ध नेपाली आरोही निर्मल पूर्जा सहित 10 जना आरोहीको मृत्यु भएको छ। हिमपैरोमा परि बेपत्ता भएका उनीहरूमध्ये 4 जनाको शव हिजो फेला परेको थियो भने बाँकी 6 जना बेपत्ता रहेका थिए। आज मात्रै सबै आरोहीको मृत्यु भएको पूर्जाको कम्पनी एलिट एक्सपेडिशनले सामाजिक सञ्जाल मार्फत जनाएको हो। आरोहणका क्रममा म्याग्दीको दानामा जन्मिएका पूर्व बेलायती गोर्खा सैनिक निर्मल पूर्जा निम्स दाईसँगै जम्मा 6 जना नेपालीले ज्यान गुमाएका छन्। मृत्यु भएका नेपाली आरोहीहरूमा पूरबहादुर गुरूङ गोर्खाका हुन् भने किली पेम्बा शेर्पा दोलखा, गेलु शेर्पा ओखलडुङ्गा, नवाङ थिन्डु शेर्पा र निमा शेर्पा संखुवा सभाका हुन्। त्यसै गरी विदेशी आरोहीहरू सोहेल साखी पाकिस्तान, वाङ झोङ चीन, नादिरा अहमद ओमान, मेलोरी गेस अमेरिकाका छन्। सन् 2019 निर्मल पूर्जाले संसारका 8,000 मिटर अग्ला 14 वटा हिमाल 6 महिना 6 दिनभित्र आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए। हिमपैरोले उनीहरूलाई 6,000 मिटर भन्दा माथिबाट करिब 800 मिटर तलसम्म बगाएको थियो। ब्रोड पीक हिमाल संसारकै अग्लो हिमाल मध्ये 12 नम्बरमा रहेको छ भने आरोहणका लागि निकै कठिन मानिन्छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले ब्रोड पीक दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल फेसबुक मार्फत पाकिस्तानको काराकोरम पर्वत श्रृंखलामा अवस्थित विश्वको 12 अग्लो 8,051 मिटर उचाइको ब्रोड पीक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली आरोही निर्मल पूर्जा सहित 6 जना नेपाली आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। सुनसरी लगायत तराई मधेशका जिल्लाहरूमा जनजीवन सामान्य बन्दै गएको छ। जनजीवन सामान्य बन्दै गएपछि सुनसरी र सिराहामा कर्फ्यू हटाइएको छ भने धनुषामा कर्फ्यू कायमै रहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू हटाए पनि स्थानीय प्रशासन ऐन बमोजिम अर्को सूचना जारी नभएसम्म तोकिएका क्षेत्रमा 5 जना भन्दा बढ़ी व्यक्ति एकै स्थानमा भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धरना गर्न निषेध गरेको छ। यसअघि साउन 12 गते राति 9 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सुनसरीमा कर्फ्यू आदेश जारी गरिएको थियो। त्यसै गरी धनुषा जिल्ला प्रशासन कार्यालयले भने जिल्लाका विभिन्न भागमा जारी कर्फ्यू आदेश आज पनि कायम रहेको जनाएको छ। कर्फ्यू जारी रहे पनि अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, श्रव वाहन, पानी तथा दूध बोकेका सवारी साधन लगायतका अत्यावश्यक सेवाहरू सुचारू रहने प्रशासनले जनाएको छ। यस्तै जिल्ला प्रशासन कार्यालय सिरहाले लहान नगर पालिकामा जारी गरिएको कर्फ्यू हटाएको छ। प्रमुख जिल्लाधिकारी सुरेन्द्र पौडेलले आज सूचना जारी गरी जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणका आधारमा लगाइएको कर्फ्यू हटाइएको जानकारी दिनुभयो। यसअघि जिल्लामा उत्पन्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले साउन 14 गतेदेखि लहान नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो। गृहमन्त्री सुदन गुरूङ र विभिन्न मागसहित आन्दोलनमा रहेका हिन्दू सम्राट सेनाका प्रतिनिधि बीच धनुषामा वार्ता भएको छ। विगत केही दिन सुनसरी लगायत मधेस प्रदेशका जिल्लाहरूमा उत्पन्न असहज परिस्थितिको समाधान गर्न मधेस प्रदेशमा रहनुभएका गृहमन्त्री गुरूङले 12 बुँदे मागसहित आन्दोलनमा रहेको धार्मिक संस्थाका प्रतिनिधिहरूसँग वार्ता गर्नुभएको हो। वार्तामा गृहमन्त्री सहित धनुषा निर्वाचन क्षेत्र नम्बर 3 का प्रतिनिधि सभाका सदस्य मनिष झा, धनुषाका प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद लुइटेल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाह, हिन्दू सम्राट सेनाका पदाधिकारीहरू सहभागी हुनुहुन्छ। गृहमन्त्री सुदन गुरूङले सिराहाको गोल बजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग आठ बुँदे सहमति भएको बताउनु भएको छ। लाहानमा जिल्ला सुरक्षा समितिको बैठक पश्चात गैराती यादवको घर सिराहाको औरही गाउँपालिकाको तुलसी याहीमा मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठ बुँदे सहमति भएको गृहमन्त्री गुरूङले बताउनुभयो। घटनामा ज्यान गुमाएका गणेश यादवका परिवारलाई 10 लाख राहत उपलब्ध गराइने, यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइने र उहाँको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति उद्यान निर्माण गरी त्यहाँ शालिग पनि स्थापना गरिनेछ। मृतकका परिवारले राख्नुभएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कार्यवाही हुनुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका सदस्यलाई निशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्ने लगायत मागमा सहमति भएको छ। सुनसरीको देवानगंजमा भएको घटनाको विरोधमा गोल बजारमा प्रदर्शन गरिरहेका बेला यही साउन 14 गते गोली लागेर गणेश यादवको मृत्यु भएको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी ठगी सम्बन्धी मुद्दाको छिटो छरितो न्याय निरूपण गर्नका लागि सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्न भन्दै सर्वोच्च अदालतका प्रधान न्यायाधीश समक्ष प्रतिवेदन पेश गरेको छ। मन्त्री प्रतिभा रावलले कार्यदलका सदस्य सहित प्रतिवेदन सर्वोच्च अदालतका प्रधान न्यायाधीश शर्मालाई बुझाउनु भएको हो। प्रतिवेदनमा पीड़ितलाई समयमै न्याय दिलाउन, सहकारी क्षेत्रप्रतिको जनविश्वास पुनः स्थापित गर्न तथा वित्तीय सुशासन कायम गर्न समर्पित इजलास गठन अपरिहार्य रहेको कार्यदलको निष्कर्ष छ। प्रतिवेदनमा सहकारी ठगीका मुद्दा लामो समयसम्म विचाराधीन रहँदा पीड़ित बचतकर्ताले आफ्नो बचत फिर्ता पाउन नसक्ने, न्यायमा ढिलाइ हुने तथा दोषीलाई विभिन्न प्रकारका संरक्षण हुने जोखिम बढ़ने पनि उल्लेख गरिएको छ। सर्वोच्च अदालतले 2082 माघ 11 गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसुर सम्बन्धी मुद्दाको चाप बढ़ी भएका जिल्ला अदालतमा आवश्यकता अनुसार समर्पित इजलास स्थापना गर्न अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्ने आदेश दिएपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो। मौसमले साथ दिँदा यस वर्ष गत वर्षको तुलनामा मुख्य खाद्यान्न बाली धान रोपाईको क्षेत्र बढ़ेको छ। ढिलो गरी मनसून शुरू भएका कारण असार सकिदासम्म सुस्त रहेको यस वर्षको रोपाई साउन लागेपछि भने उल्लेख्य रूपमा बढ़ेर मध्य साउनसम्म आइपुग्दा झण्डै 93% हाराहारीमा पुगेको छ। केशव ढुंगानाको रिपोर्ट।
साउन लागेदेखि लगातार वर्षा हुँदा यस वर्ष विगतको तुलनामा धान रोपाई हुने क्षेत्र बढ़ेको छ। आकाशे पानीमा निर्भर धेरै क्षेत्रमा विगतमा रोपाई हुनै नसक्ने गरेकोमा यस वर्ष भने किसानलाई मौसमले केही ढिलै भए पनि साथ दिएको छ। साउनको 15 गतेसम्म आइपुग्दा नेपालमा धान रोपाई हुने करिब 13,70,000 हेक्टर क्षेत्रमध्ये झण्डै 93% अर्थात 12,70,000 हेक्टर क्षेत्रमा रोपाई भइसकेको छ। गएको वर्ष भने साउनको 18 गतेसम्ममा जम्मा 83% क्षेत्रमा मात्रै रोपाई भएको थियो। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा।
असारको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म पानी राम्रो पर्यो, त्यसले गर्दाखेरि रोपाई बढ्यो। गत वर्ष श्रावण 18 गते लगभग 84% चाहिँ रोपाई भएको थियो। अहिले चाहिँ सुदूरपश्चिममा चाहिँ लगभग रोपाई सिद्धिएको छ। कर्णाली प्रदेशमा पनि अब लगभग सकिने क्रममा छ।
कृषि विभागका अनुसार साउन 15 गतेसम्ममा सुदूरपश्चिम प्रदेशका लगभग सबै क्षेत्रमा रोपाई भइसकेको छ भने कर्णाली, लुम्बिनी र बागमती प्रदेशमा 95% भन्दा बढी क्षेत्रमा रोपाई भइसकेको छ। धान उत्पादनको पकेट क्षेत्र मानिने मधेस र कोशी प्रदेशको तराईका जिल्लामा भने साउन महिना भरि नै रोपाई हुने गरेका कारण केही ठाउँमा अझै रोपाई हुन बाँकी छ। फेरि एकपटक बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा।
मधेसमा त साउन भरि नै धान रोप्ने चलन हुन्छ। एल निनोको प्रभावले गर्दा मौसममा चाहिँ गडबडी हुन सक्छ, पानी चाहिँ कम पर्न सक्छ भनेर मधेसमा चाहिँ बियाड चाहिँ ढिलो राखेको अवस्था थियो। त्यसले गर्दा यो मधेसको रोपाई चाहिँ यो साउन लाएपछि बेर्ना तयार भइसकेपछि रोप्दाखेरिमा चाहिँ यो मधेसको चाहिँ रोपाई वात्तै बढ्यो र पानी पनि पर्यो, त्यस कारणले गर्दाखेरिमा चाहिँ यो रोपाईको प्रतिशत चाहिँ पोहोरको भन्दा अहिले बढेको चाहिँ पाइयो।
धानको राम्रो उत्पादन लिन असार महिनाभित्र नै रोपाई गरिसक्नुपर्ने हुन्छ, तर जमिनको तयारी नहुने, मौसमले साथ नदिने जस्ता विविध कारणले नेपालको तराई क्षेत्रमा साउन महिनाभरि नै रोपाई हुने गरेको छ। यस्तो अवस्थामा राम्रो उत्पादन लिन छिटो पाक्ने प्रजातिको धान रोप्नुपर्ने सुझाव दिनुहुन्छ नेपाल कृषि अनुसन्धान परिषद नार्कका वरिष्ठ बाली विज्ञ डाक्टर प्रदीप शाह।
खास हेर्ने हो भने असार भित्र रोप्नै सक्नु पर्ने हो, तर फेरि जमिनहरू तयारी भएको हुन्न तराईमा, जति ढिलो रोपाई गर्यो त्यति नै अब उत्पादन चाहिँ अलिक कम नै हुन्छ, जुन नर्मल रोपाई भन्दा चाहिँ अलिक कम नै हुन्छ। ढिलो रोपाई गर्नु छ भने सर्ट ड्युरेसनको रोप्ने, जस्तो कि कुनै भेराइटी हर्दिना एक भनेर भेराइटी छन् त्यो चाहिँ 110-15 दिनमै पाक्छ।
नेपालमा आन्तरिक उत्पादनले नपुगेर वर्षेनी अर्बौंको धान आयात हुने गर्दछ, त्यसैले नेपालीको प्रमुख खाद्य बाली धानको उत्पादन बढाउन सके देशको अर्थतन्त्रमा नै ठूलो योगदान पुग्न सक्दछ। यसका लागि वर्षेसँगै चैते धान खेतीको क्षेत्र विस्तार गर्नुपर्ने र निर्माणाधीन कोशी मरिन डाइभर्सन लगायतका ठूला सिंचाई आयोजनाहरूको निर्माणलाई तीव्रता दिनुपर्ने कृषि क्षेत्रका विज्ञहरूको सुझाव छ। केशव ढुङ्गाना, रेडियो नेपाल, काठमाडौँ।
नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले विपदका बेला भावनाले मात्र काम नगर्ने हुँदा सीप र क्षमता विकास गरेर सहयोग गर्न पार्टी पंक्तिलाई आह्वान गर्नुभएको छ। विपद व्यवस्थापनका लागि पूर्व तयारी र प्रतिकारमा केन्द्रित रहेर कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले राजनैतिक नेतृत्वमा करूणा सबैभन्दा ठूलो गुण हुने बताउनुभयो। कंग्रेसका उपसभापति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले विगतमा पार्टीले विपदमा परेका मानिसको उद्धार गर्न नसकेर टुलु टुलु हेर्नु परेको अवस्थाको उदाहरण दिँदै अबका दिनमा पार्टी विपद लगायत सामाजिक काममा क्रियाशील हुने बताउनुभयो। हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको सवारी चालक अनुमति पत्र लाइसेन्स घर दैलोमा ढुवानी शुरू गरेको छ। यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रूकुम पश्चिम र जुम्लाले वितरण गर्ने सवारी चालक अनुमति पत्र हुलाक मार्फत नागरिकको घर दैलोमा ढुवानी शुरू भएको हो। घर दैलोमा सवारी अनुमति पत्र पुर्याइने भएपछि कर्णाली प्रदेशका दुर्गम र यातायात व्यवस्था कार्यालय नभएका जिल्लाका नागरिकले ठूलो रकम खर्च गरी लाइसेन्स लिन सुर्खेत, जुम्ला र रूकुम पश्चिम जानुपर्ने झन्झट समाप्त भएको छ। सेवाग्राहीको बढ़दो चापलाई व्यवस्थापन गर्न त्रिपुरेश्वर स्थित राजधानी विभागले दुई शिफ्टका साथै विदाका दिन पनि सेवा सञ्चालन भइरहेको जनाएको छ। विभागले यही साउन 14 गतेदेखि दुई शिफ्टमा सेवा दिँदै दैनिक 1500 आवेदन फारम खुलाइएको छ। कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसका लागि आवेदन दिएका नेपाली सेवाग्राहीलाई सहजता प्रदान गर्न विभागले विद्युतीय राजधानी सम्बन्धी सेवा साउन 14 गतेदेखि 22 गतेसम्म दुई शिफ्टमा सञ्चालन गरिएको विभाग जनाएको छ। सो अवधिमा पहिलो शिफ्ट बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म र दोस्रो शिफ्ट दिउँसो 2 बजेदेखि बेलुकी 9 बजेसम्म सञ्चालन हुनेछ। सार्वजनिक विदाका दिन शनिबार र आइतबार समेत बिहान 10 बजेदेखि बेलुकी 4 बजेसम्म विभागबाट सेवा प्रवाह हुनेछ। जीवनको दिगो शुरूआतका लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ़ बनाऊ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह आजदेखि शुरू भएको छ। यस वर्षको सप्ताहका अवसरमा डब्ल्यूएचओ र युनिसेफले मातृ तथा नवजात शिशुका लागि गुणस्तरीय स्तनपान सेवा विस्तार गर्न, समुदायमा आधारित परामर्श कार्यक्रम सुदृढ़ बनाउन, आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने उत्पादनको अन्तर्राष्ट्रिय आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्न, सशुल्क प्रसूति विदा र स्तनपान मैत्री कार्यस्थल सुनिश्चित गर्न तथा गर्भावस्था, प्रसूति र प्रसूतिपछिका स्वास्थ्य सेवासँग स्तनपान प्रवर्धनलाई एकीकृत गर्न सबै देशलाई आग्रह गरेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्य पूर्वमा सबै क्षेत्रमा चलिरहेको युद्ध अन्त्य गर्न आह्वान गर्नुभएको छ। युद्धको अन्त्य भई दिगो शान्ति स्थापना हुनुपर्ने र होर्मुज र बाब अल मण्डवको जलमार्गमा र वरपरका अन्तर्राष्ट्रिय आवागमन अधिकार र स्वतन्त्रताहरू पूर्ण रूपमा पुनस्थापित हुनुपर्ने बताउँदै गुटेरसले कूटनीतिक उपाय नै विजयको विश्वासिलो माध्यम हुनुपर्ने बताउनु भएको हो। खाड़ीमा सैन्य वृद्धि भएको 6 महिना भइसकेको बताउँदै क्षेत्रीय द्वन्द्वको रूपमा शुरू भएको यो युद्ध विश्वव्यापी अस्थिरताको चालक बनिरहेको उहाँले चेतावनी दिनुभयो। संयुक्त राष्ट्रसंघका प्रमुख गुटेरसले होर्मुजको जलमार्गबाट हुने व्यापार ध्वस्त भएको, ऊर्जा बजार उक्लिएको, खाद्यान्न र मलको मूल्य बढ़ेको र आपूर्ति श्रृंखलामा कमी आएको उल्लेख गर्नुभयो। विश्व खाद्य कार्यक्रमले 45 करोड़ मानिसहरूले द्वन्द्वको परिणाम स्वरूप तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको चेतावनी दिँदै बढ़दो मूल्य वृद्धिले लाखौंलाई फेरि गरीबीमा धकेल्ने खतरा बढ़ेको जनाएको छ। यसैबीच इरानले अमेरिकाबाट आक्रमण भए त्यसको व्यापक जवाब दिन पूर्ण तयारी गरेको जनाएको छ। सम्भावित प्रतिकारमा अमेरिका र इजरायलका महत्वपूर्ण पूर्वाधारलाई समेत निशाना बनाइने योजना बनाइएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूमा उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिका कड़ा प्रहार गर्न तयार रहेको चेतावनी दिनुभएको छ। इरान पुग्ने प्रयास गरेका 14 अफगान आप्रवासीको शव दक्षिण पश्चिमी अफगानिस्तानको मरूभूमिमा फेला परेको अधिकारीहरूले बताएका छन्। उनीहरूको सवारी साधन बिग्रिएपछि हप्तौं अघि उनीहरू पैदल हिँडेका थिए। निम्रोज अफगानिस्तानका सबैभन्दा तातो र सुक्खा प्रान्तहरू मध्ये एक हो। यो समय त्यहाँको तापक्रम करिब 45 डिग्री सेल्सियससम्म पुग्ने गर्दछ। गत डिसेम्बरमा इरानतर्फको जोखिमपूर्ण यात्रा गर्ने क्रममा कम्तीमा 18 अफगानीको चिसोबाट मृत्यु भएको थियो। स्पेनको उत्तर अफ्रिकी भूभाग स्यूटामा मोरक्कोबाट ठूलो संख्यामा गएका आप्रवासीहरूले सीमा पार गर्ने प्रयास गर्दा भएको भागदौड र अव्यवस्थामा परि मृत्यु हुनेको संख्या 57 पुगेको छ। स्थानीय संचार माध्यमका अनुसार करिब 60,000 आप्रवासीले एकै पटक सीमा पार गर्ने प्रयास गरेका कारण स्थिति नियन्त्रण बाहिर पुगेको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
कोचोबालीको संरक्षणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी साउन 16 गतेलाई कोदो दिवसको रूपमा मनाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको थियो। मन्त्री परिषदको निर्णय अनुसार प्रत्येक वर्ष साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने गरिएको छ। गत वर्षदेखि प्रत्येक वर्ष साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउन शुरू गरिएको हो। कोदो दिवस मनाउँदै गर्दा करोड़ मूल्यको कोदोको आयात कसरी विस्थापित गर्न सकिन्छ भनेर पहल गर्नुपर्ने कृषि विज्ञहरूले बताउनु भएको छ। राम्रोसँग भण्डारण गरेमा लामो समयसम्म सुरक्षित रहने भएकोले कोदो भविष्यमा खाद्य संकट हटाउन सहयोगी हुने कृषि विज्ञ कृष्ण प्रसाद पौडेलले बताउनु भएको छ। कोदोलाई सम्मान गर्न र त्यसलाई स्थानीय तहमा भएको खाली जमिनमा रोप्ने अभियान चलाउन आवश्यक रहेकोमा विज्ञ पौडेलले जोड़ दिनुभयो। कोदोमा अन्य बालीमा जस्तो विषादी रासायनिक मल जस्ता कुनै पनि पदार्थ प्रयोग गर्न नपर्ने भएकोले यो स्वास्थ्य र देशका लागि नै फाइदाजनक हुने कृषि विज्ञहरूको भनाई छ। कृषि मन्त्रालय सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले कुपोषणबाट बस्नका लागि कोदोजन्य बालीको उत्पादन प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपालका 77 जिल्लामा कोदो खेती हुने गरे पनि खोटाङ, सिन्धुपाल्चोक, कास्की, बागलुङ, स्याङ्जा, पर्वत लगायतका पहाड़ी जिल्लाहरू कोदो उत्पादन मुख्य जिल्लाका रूपमा चिनिन्छन्। आर्थिक वर्ष 2079-80 2,27,934 हेक्टर क्षेत्रफलमा 3,10,847 टन कोदो फलेको थियो। आर्थिक वर्ष 2080-81 कोदो खेती गर्ने क्षेत्रफल खुम्चिएर 2,24,935 हेक्टरमा 3,07,032 टन मात्र कोदो उत्पादन भएको थियो। गत आर्थिक वर्ष 2082-83 भारत र चीनबाट 61,74,90,000 रूपियाँ बराबरको 1,21,42,594 किलो कोदो नेपालमा आयात भएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैंचीको माग बढ्दै जाँदा गत आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट हुने अलैंचीको निर्यातमा उल्लेख्य मात्रामा वृद्धि भएको छ। गत आर्थिक वर्ष 2082-83 12,63,69,70,000 मूल्य बराबरको अलैंची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको निर्यात 4,96,29,33,000 रूपियाँले बढ़ी हो। प्रतिशतका आधारमा अलैंची अघिल्लो वर्षको तुलनामा गत वर्षको निर्यात 64.65%ले वृद्धि भएको छ। काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 त्यस नाकाबाट 7,67,40,37,000 मूल्यको अलैंची निर्यात भएको थियो। गत आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट 63,85,870 किलोग्राम अलैंची निर्यात भएको छ। अघिल्लो वर्ष 2081-82 भने 42,94,550 किलोग्राम अलैंची मात्र निर्यात भएको थियो। खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकु स्थित कार्यालयबाट विभिन्न 5 कम्पनीको सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ। निगमले शनिबारदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने नेपाल एसपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासका सिलिण्डर सम्बन्धित उद्योग मार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरले ती उद्योगहरूले बिहान 11 बजेदेखि अपरान्न 5 बजेसम्म 14.2 केजीका ग्यास सिलिण्डरको बिक्री वितरण गर्नेछन्।
अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
बंगलादेशमा आगामी नोभेम्बर 4-17 तारीकसम्म हुने साफ च्याम्पियनशीप 2026 समूह विभाजन गरिएको छ। शनिबार भूटानको थिम्पूमा सार्वजनिक गरिएको ड्रमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेकाले नेपाललाई समूह विभाजनमा भने समावेश गरिएको छैन। प्रतियोगिता शुरू हुनु अघि नै फिफाको निलम्बन फुक्वा भए नेपाल समूह एमा रहने साफले जनाएको छ। सार्वजनिक गरिएको समूह विभाजन अनुसार समूह एमा आयोजक बंगलादेश सहित श्रीलंका र भूटान रहेका छन्। फिफाको निलम्बन फुकुवा भए नेपाल पनि यही समूहमा समावेश हुनेछ। यस्तै समूह बीमा भारत, मालदिव्स र पाकिस्तान रहेका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख प्रतियोगिताहरूको व्यावसायिक अधिकारको 20% शेयर निजी लगानीकर्ताहरूलाई बेच्ने विवादित योजना रद्द गरेको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विज्ञप्ति जारी गर्दै चौतर्फी विरोध भएपछि परियोजनालाई अघि नबढ़ाउने घोषणा गर्नुभएको हो। फिफाका अध्यक्ष इन्फान्टिनोले पुरूष तथा महिला विश्वकप सहितका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्तावको समर्थन गरे बापत सबै सदस्य राष्ट्रहरूलाई 4 करोड़ अमेरिकी डलर दिने प्रस्ताव गर्नुभएको थियो। युरोपेली फुटबल महासंघ यूईएफएले यो योजना अघि बढ़े विश्वकप नै बहिष्कार गर्ने चेतावनी दिएपछि इन्फान्टिनोले प्रस्तावबाट पछि हट्ने निर्णय गर्नुभएको हो। उहाँको प्रस्तावमा उत्तर मध्य अमेरिका र क्यारिबियन क्षेत्रको फुटबल संस्था कन्काकाफ र एसियाली फुटबल महासंघ एएफसीले पनि प्रस्तावको कड़ा विरोध गरेका थिए। विवाद बढ़ेपछि इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले प्रस्ताव फुटबलको भविष्यका लागि घातक रहेको भन्दै राजीनामा समेत दिनुभएको थियो।
अब मौसम। आज राति बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानका साथै कोशी प्रदेशका हिमाली, पहाड़ी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस, काठमाण्डौको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 5.1 मिलिमिटर, पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 23.3 डिग्री सेल्सियस, वर्षा फाटफूट, वीरेन्द्रनगरको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस, वर्षा 32.3 मिलिमिटर र दिपायलको अधिकतम 34.3 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस, वर्षा 7.8 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एक पटक। पाकिस्तानको ब्रोड पीक हिमालमा हिमपैरोमा परि प्रसिद्ध आरोही निर्मल पूर्जा सहित 6 नेपालीको मृत्यु। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धांजलि व्यक्त। सुनसरी लगायत तराई मधेशका जिल्लाको जनजीवन सामान्य बन्दै सुनसरी र सिरहामा कर्फ्यू हट्यो, धनुषामा कायमै। यस वर्ष साउन मध्यसम्ममा 93% धान रोपाई सम्पन्न। र मध्य पूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।